रे नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादको एउटा अर्को श्रृंखलामा फेरि एकपटक म नवराज लम्साल। कोविड 19 को कहरले जनजीवन थिलथिलो भइरहेको बेला अविरल वर्षा र वर्षाले आएको पहिरोको कारण पनि बस्ती बगाएको दुखद खबरहरू पनि आइरहेका छन्। बाढ़ीजन्य पहिरोका कारण झण्डै 25 घटना भएका छन् सिन्धुपाल्चोक जिल्लामा मात्रै। धेरैको ज्यान गएको छ त कयौं घरबार विहीन भएका छन्। बेपत्ताहरूको शव अझै भेटिएको छैन। 2072 सालको भूकम्पले हल्लाएको जमिनलाई पहिरोले असर गरेको छ र बस्ती बगाएको छ। पहिरोको विनाश लीला चल्दो छ र रोकिएको छैन। स्थानीय सरकार, राज्य संयन्त्र, सुरक्षाकर्मी, स्थानीय राजनीतिक कर्मीहरू सबै सक्रिय छन्। तर जनता तहको यो दुःख निवारण भइसकेको छैन र केही हदसम्म निरन्तर पनि छ। त्यहाँको अवस्था कस्तो छ र किन यस्तो भइरहेछ? यो प्राकृतिक विपत्ति कतै होसियारी अपनाउन नसकेका कारण पनि भइरहेको त छैन? यी सन्दर्भमा पनि हामी आज बहस र छलफल गर्छौं र उद्धार, पुनस्थापना, राहत तथा बस्ती नै सार्नुपर्ने जस्ता विषयहरू पनि चर्चामा छन्। के छ त पछिल्लो स्थिति? आज हामी विभिन्न व्यक्तित्वहरूसँग जोडिएर संवाद गर्छौं। सबैभन्दा पहिला सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल हामीसँग सम्पर्कमा हुनुहुन्छ। श्रोडी साहब नमस्कार।
नमस्ते।
भर्खर मैले अलिअलि सन्दर्भ उठाए, सिन्धुपाल्चोकको पहिरोको पछिल्लो स्थिति चाहिँ कस्तो छ?
बडा दर्दनाक घटना भएको छ हिजो। अब ठुलो पहिरो गएको स्थिति छ। अब त्यहाँ चाहिँ भनौँ 11 जनाको शव फेला परेको छ। रात उद्धारमा सुरक्षाकर्मीहरू यहाँ हिजोदेखि नै लागिरहेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बलिबलको टोली खटिरहेको स्थिति छ। र चाहिँ 20 जना अझै पनि बेपत्ताको स्थिति छ। होइन, धेरै घरहरू क्षति भएको छ। 22 घरहरू क्षति भएको छ, पुरिएको, पहिरोले पुरिएको छ। अरू पनि घरहरू पनि एउटा चाहिँ जोखिममा परेको स्थिति छ। र चाहिँ तत्काल चाहिँ त्यहाँ चाहिँ यो उद्धार राहतको कामहरू अगाडि बढेको हो र हामीले पनि त्यस बस्तीका ठाउँहरूलाई चाहिँ असुरक्षित ठाउँहरूलाई सुरक्षित ठाउँमा राख्न नजिकैको ठाउँमा चाहिँ एक ठाउँमा चाहिँ टेन्टहरू, त्रिपालहरू राखेर हामीले मानिसहरूलाई सुरक्षित पार्न खोजिरहेका छौँ। र एउटा एउटा चाहिँ सिन्धुपाल्चोकमा लगातार रूपमा चाहिँ अर्को पनि एउटा दुर्घटना घटना घटेको स्थिति छ। र चाहिँ यो चाहिँ विशेष गरी अत्याधिक वर्षा पनि भएको कारणले गर्दा पनि समस्या भएको छ। त्यसै भूकम्पपछिको जुन एउटा चाहिँ जुन भूबनोटलाई चाहिँ हल्लाइदिएको छ भूकम्पले, त्यसले पनि ठाउँ ठाउँमा समस्याहरू सिर्जना गरेको छ। भोटेकोसी, बाह्रविसे, त्यस्तै गरेर जुगल लगायत अन्य हेलम्बु लगायतका ठाउँहरूमा पनि ठुलो समस्या सिर्जना भएको छ। त्यो अत्याधिक वर्षाले पनि समस्याहरू ल्याएको छ।
राजधानीबाट आज बिहान प्रकाशित भएका अखबारहरूले पनि यो कुरालाई महत्वका साथ उठाएका छन् र यो वर्षको बाढ़ी पहिरोकै कारण पनि सिन्धुपाल्चोकमा साना ठूला गरी 25 घटना भए भन्ने रिपोर्टिङ छ। यो एक प्रकारको भयावह नै हो। यसलाई समाधानका निम्ति तपाईँहरूले के गरिराख्नु भएको छ? होसियारी कसरी अप्नाउनु भएको छ?
ठुलो कुरा त एउटा सचेत हुनुपर्ने भयो। सचेतना नै ठुलो कुरा हो। हामी सचेतनाको कामहरू धेरैलाई हामी सञ्चार माध्यमबाट पनि गरेका छौँ, पटक पटक अनुरोध पनि गरेका छौँ। र यो भूबनोट असाध्यै कमजोर छ। यसले गर्दा चाहिँ यो अनुसार चाहिँ हाम्रो बस्तीहरूलाई चाहिँ पुनस्थापित गर्ने कुरा एउटा दीर्घकालीन योजना र सोच हुनुपर्ने उत्तिकै आवश्यक छ। तथापि तत्काल रूपमा चाहिँ हामीले जनतालाई के अनुरोध गरेका छौँ भने, तपाईँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा चाहिँ सुरक्षित भएर बस्नुहोस्। रातिको समयमा वर्षात भइरहेको छ, अप्ठ्यारो स्थिति छ भनेदेखि त्यसलाई चाहिँ कसरी सुरक्षित हुन सकिन्छ भनेर चाहिँ कमसेकम पनि त्यसलाई विभिन्न उपायहरू अप्नाउनुहोस् र चाहिँ पहिरो जाने ठाउँहरूमा, त्यस्तो अप्ठ्यारो ठाउँहरूमा चाहिँ नबस्दिनुहोस्। बरु काठमाडौँ घरसँग काठमाडौँतिर गएर बसिदिनुहोस्, सुरक्षित ठाउँमा आफ्नो दरकार बसिदिनुहोस् भनेर हामीले विगत 1-2 महिनादेखि नै अनुरोध गरिरहेको स्थिति नै हो। तथापि अब मान्छेलाई थाथोलो छोडेर आफ्नो जीविको उपार्जनको उपायहरू छोडेर सट्टै हिँड्न पनि सक्दैन नि, गाह्रो हुन्छ। झन् सबैलाई मान्छेलाई गाह्रो पनि पर्छ र तत्काल आफ्नो सबै व्यवहार छोडेर हिँड्न पनि गाह्रो हुन्छ, कतै जान पनि गाह्रो हुन्छ। त्यही भएर बाध्य भएर जनताहरू चाहिँ अब त वर्षात सकियो, अब त केही हुँदैन होला भनेर दुःख भएर बस्दा बस्दै घटनाहरू घटिरहेको छ। एउटा दुईवटा गर्दै गर्दै घटनाहरू धेरै घटेको स्थिति छ। मुख्य कुरो सिन्धुपाल्चोकमै हामीले जोखिम बस्ती कति छ भनेर सरर हामीले चाहिँ एउटा किसिमको डाटाहरू लिँदै जाँदाखेरिमा चाहिँ धेरैवटा बस्तीहरू जोखिममा परेको स्थिति भन्ने कुरा आएको छ। स्थानान्तरण गर्नुपर्छ भन्ने कुराहरू छ। त्यसले गर्दा यो स्थानान्तरणको कुराहरू पनि कुन ठाउँमा स्थानान्तरण गर्ने र कति स्थानान्तरण गर्ने भन्ने कुरा पनि अर्को महत्त्वपूर्ण कुरा छ। यति धेरै ठुलो सङ्ख्यामा बस्ती स्थानान्तरण गरिदिनु पर्यो भन्ने माग छ कि त्यो तत्काल हेर्दाखेरिमा एकदमै कठिन जस्तो देखिन्छ। होइन, यसलाई चाहिँ कसरी गर्ने हो भन्ने हिसाबले एउटा चाहिँ एउटा दूरदर्शी योजना र चाहिँ एउटा भौगोलिक अध्ययन सहितको योजना भयो भनेदेखि र चाहिँ एउटा चाहिँ व्यवस्थित तरिकाले एउटा चाहिँ प्राविधिकहरू विशेषज्ञहरू सहितको एउटा चाहिँ एउटा चाहिँ पुनस्थापित एउटा गर्ने एउटा चाहिँ निकायको जबसम्म यसलाई चाहिँ हामीले निकायलाई अवलम्बन गर्न सक्दैनौँ त्यो किसिमको उपायहरू अवलम्बन गर्न सक्दैनौँ यी परिस्थितिहरू कठिन कठिन हुँदै जान्छ हरेक वर्ष जस्तो देखिएको स्थिति छ।
जस्तो अहिले यहाँले पनि भन्नुभयो 11 त सब भेटेको छ 22 अझै बेपत्ता छन् 20-22 र 22 घर पुरिएको 20 22 घर बेपत्ता नै छ उनीहरूको लागि तत्काल उद्धार गर्नुपर्नेछ पुनस्थापन गर्नुपर्नेछ राहतहरू दिनुपर्नेछ यसमा चाहिँ अब कसरी परिचालित हुनुभएको छ यहाँहरू?
पक्कै पनि हिजो पनि बिहानैदेखि नै नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेनाको टोलीहरू परिचालन भएको थियो स्थानीय जनताहरू पनि त्यसमा सहयोग गर्नुभएको छ र चाहिँ सबैले गरेर उद्धारको कामहरू तदारुकता साथ अगाडि बढेको थियो र चाहिँ त्यो बस्ती जति बाहिर घर पुग्यो त्योभन्दा बाहेका घरहरू पनि जोखिममा छ ती घरहरूको मानिसहरूलाई पनि हामीले के भनेका छौँ सबैले अनुरोध गरेका छौँ नजिकै एक ठाउँमा हामीले चाहिँ त्यसको केही नजिकै ठाउँमा चाहिँ अलिक सुरक्षित ठाउँमा चाहिँ उहाँहरूलाई चाहिँ त्रिपाल टेन्टहरू लगायत हाम्रोसँग विपद व्यवस्थापन समितिसँग भएका चाहिँ जति पनि सर सामग्रीहरू उपलब्ध गराएका छौँ स्थानीय पालिकालाई उहाँहरूले चाहिँ त्यहाँ सुरक्षित तरिकाले राख्ने कामहरू हिजोदेखि नै सुरु गरिसक्नु भएको छ र सुरक्षित ठाउँमा आएर बस्न थालिसक्नु भएको छ सबैजना करिब 222 परिवारको हामीले आकलन गरेको त्यो एरियामा त्यतिसम्म आउनु सक्नुहुन्छ भन्ने आकलन गरेर हामीले त्यस अनुसारको सामग्रीहरू टेन्टहरू त्रिपालहरू लगायतका सामग्रीहरू तयार पारेर राखेका छौँ र त्यो अनुसार हिजो पनि पालिकालाई हामीले उपलब्ध गरायौँ जिल्ला विपद व्यवस्थापन समितिबाट उपलब्ध गराएका छौँ उहाँहरूले टेन्ट त्रिपाल लगायत अन्य विभिन्न सर सामग्रीहरू राखेर उहाँहरूलाई चाहिँ तत्काललाई सुरक्षित गर्ने कुरा चाहिँ हामीले अगाडि बढाएका छौँ उहाँहरूलाई चाहिँ त्यो अनुसारको सुरक्षित गर्न सकियो भनेदेखि अहिले कमसेकम पनि यो भयो तत्कालै हामीले कुनै अर्को दुर्घटना नबेरो नपरोस् भनेर हामी लागिरहेको स्थिति हो।
भन्छन् नि विपत्ति बाजा बजाएर आउँदैन भने जस्तो एकातर्फ हातमा हात मिलाएर काँधमा काँध मिलाएर सँगै सहकार्य गर्नुपर्ने आवश्यकता छ अर्कोतिर कोभिडको महामारी छ र त्यो स्वास्थ्यको प्रोटोकल मिलाएर पनि गर्नुपर्ने छ त्यो कुराको व्यवस्थापन त्यो कुराको सन्तुलन पनि एउटा जटिलता होला त्यसलाई कसरी ध्यान दिनुभएको छ?
पक्कै पनि हामीले विगतमा डिसिसिएमसीले पनि यी विषयहरूमा चाहिँ निर्णयहरू गरेर हामीले सबैलाई अनुरोध गरेका छौँ र चाहिँ राहत उद्धारमा खटिनु भएका र चाहिँ राहत उद्धारको काममा फेरि काठमाडौँदेखि पनि धेरै एजेन्सीहरू आउनुहुन्छ यसमा होइन विगतको अनुभवलाई पनि हेर्दाखेरिमा त्यसले गर्दा पनि यो कमसेकम पब्लिकसँग डाइरेक्ट कन्ट्याक्ट नहोस् र एउटा छुट्टै एउटा संयन्त्रसँग कन्ट्याक्ट भएर राहत सामग्रीहरू उपलब्ध गराउने संयन्त्र मार्फत गर्दा उपयुक्त हुन्छ भन्ने हिसाबले हामीले विगतमा चाहिँ सेलाङ बाँसकर्कमा भएको स्थानान्तरणमा पनि हामीले यो विधि अप्नाएका छौँ। पक्कै पनि यो विधि यसमा पनि यो विधि अप्नाउनुपर्छ र चाहिँ कोभिडको सङ्क्रमण नफैलियोस् भन्ने कुरामा उत्तिकै ध्यान दिनुपर्ने हुन्छ। एउटा विपदमा फेरि अर्को विपदमा हामी प्रवेश गर्ने परिस्थिति पैदा हुन्छ त्यसले गर्दा यसमा पनि ध्यान दिनुपर्छ। सिन्धुपाल्चोक जिल्ला अहिले पनि सङ्क्रमणको हिसाबले असाध्यै जोखिममा नभएको अलिक कम सङ्क्रमित भएको स्थिति छ तर काठमाडौँसँग जोडिएको हुनाले राजधानीसँग जोडिएको हुनाले अन्य सङ्क्रमण व्यक्तिहरू आउन सक्ने सम्भावना भएको हुनाले त्यसमा पनि ख्याल गर्नुपर्ने उत्तिकै आवश्यकता छ र त्यसैलाई हामी मद्दतर गरेर हामीले कामहरू गरिरहेछौँ। त्यसर्थ गृह मन्त्रालयबाट पनि हामीले राहत सामग्रीहरू प्राप्त भएको छ ती सामग्रीहरू हामीले पालिकाहरू मार्फत उपलब्ध गराउँदै हामीले चाहिँ सुरक्षित रहने तरिकाहरू अवलम्बन गर्न अनुरोध गरिरहेको स्थिति छ।
हुन्छ श्री साहब यहाँलाई धेरै धेरै धन्यवाद। सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी उमेश कुमार ढकाल हामीसँग सम्पर्कमा हुनुहुन्थ्यो उहाँले त्यहाँको वस्तुस्थितिको बारेमा पछिल्लो अपडेट जानकारी गराउनु भयो। यो एउटा विपत्ति र संकटको कुरा हो हिजै मात्रै पनि सामाजिक सञ्जालहरू मार्फत सम्मान्य राष्ट्रपतिज्यूले यसमा कन्सर्न सरकार देखाउनु भएको छ भने सभामुखज्यू आफै पुगेर निरीक्षण गरेर आउनुभयो भर्खर प्रमुख जिल्लाधिकारीले गृह मन्त्रालयबाट हामीलाई सहयोग प्राप्त भइरहेको छ भन्नुभयो त्यस सन्दर्भमा पनि हामी बहसमा आउँछौँ। यतिखेर हामीसँग सम्पर्कमा वाराणसी नगरपालिकाका मेयर निम्फुन्जो शेर्पा हुनुहुन्छ। मेयर साहब नमस्कार।
नमस्कार।
बडा भयावह स्थिति छ भर्खर श्री साहबले पनि भन्नुभयो तपाईँहरूले पछिल्लो हिसाबले स्थानीय सरकार त्यहाँको नगरपालिकाले चाहिँ उद्धार काम कसरी गरिराख्नु भएको छ?
हामी हिजो बिहान 7 हामी सबैजना सुरक्षा निकायका सुरक्षा संयन्त्रहरू नेपाली सेना र जनपद टोली र यो सशस्त्र टोली र राष्ट्रिय नेपाल युवा सङ्घ टोली युवाहरू स्थानीय युवाहरू र हामी सबै जनप्रतिनिधिहरू बिहान 7 हामी घटनास्थलमा पुग्यौँ र हामीले सबै त्यहाँको चाहिँ कति मानिसहरू चाहिँ त्यहाँ मृत्यु भएको छ त्यसको खोजीहरू गऱ्यौँ र त्यसको खोजी कार्य अहिले पनि जारी छ र हामीले त्यहाँ हिजो सम्बन्धमा हामीले बेलुकी सम्बन्धमा बेपत्ताको सङ्ख्या जम्मा मृतक घोषी त्यहाँ हामीले एकिम गरेको जम्मा 32 जना 11 जनाको सब फेला पर्यो र 21 जना अझै पनि बेपत्ता भएको हामीले त्यहाँ एकिम गर्यौँ र हामीले बिहानदेखि त्यो हेर्दै हेर्दै त्यसपछि हामी एउटा सम्मान्य सभामुख जो आउनुभयो घटनास्थलमा त्यहाँ बछाला देवी भन्ने स्कुलमा हामी एउटा मिटिङ आयोजना गर्यौँ र त्यसपछि हामीले एउटा कार्य विभाजन गर्यौँ। कार्य विभाजन गर्दाखेरि त्यहाँको युवाहरू र सेनाहरू र सुरक्षा फोर्सहरू सबैजना चाहिँ त्यो लास्टलाई चाहिँ खोजी गर्ने कार्यमा रहने भन्ने एउटा निर्णय गर्यौँ र उपमेयरको संयोजकत्वमा त्यहाँका वडा अध्यक्ष लगायतका सबै यो जुन जनप्रतिनिधिहरू एउटा टिम चाहिँ तत्काल चाहिँ यो जुन विपदमा परेको त्यहाँ परिवारहरू छ उहाँहरूले कुन ठाउँमा सुरक्षितसँग राख्ने भन्ने एउटा हामीले एउटा टिम निर्माण गर्यौँ। राष्ट्रिय युवा सङ्घ नेपालले चाहिँ सबै सामग्री चाहिँ 12 विषयबाट त्यहाँ बसेरीसम्म लाने बसेरी लगिसकेपछि त्यहाँ बोकेर लानुपर्ने स्थिति हुन्छ। त्यो सामानहरू बोकेर सबै लाने खाटेन सामानहरू वा त्रिपाल टिन सबै त्यहाँ ओसार्ने कामहरू चाहिँ युवा सङ्घ नेपालले गर्ने भन्ने एउटा हामीले निष्कर्ष निकाल्यौँ र त्यसपछि मैले आफैले चाहिँ अब फर्केर घटनास्थलबाट फर्केर आइसकेपछि 12 विषयमा कार्यालयमा रहेर त्यहाँको चाहिँ ट्रेनको व्यवस्था गर्ने खाटेन सामानको व्यवस्थापन गर्ने प्रत्यक्ष सरकारसँग समन्वय गर्ने र सङ्घीय सरकारसँग समन्वय गर्ने र त्यो सामान र हरेक पैसाको व्यवस्थापन गर्ने र भन्ने चाहिँ मैले आफैले जिम्मा लिएको छु र मैले हिजो आउने बित्तिकै कार्यालयमा आउने बित्तिकै मैले एउटा किसिमको चाहिँ मृतक सबै मृतकलाई चाहिँ 1-1 लाख रुपियाँ चाहिँ क्रिया खर्च दिने भनेर हामीले नगरले दिने भन्ने निर्णय गऱ्यौँ र गएको पूर्ण सबै खर्च चाहिँ नगरपालिकाले बिहोर्ने भनेर हामीले एउटा
मेयर साहब जस्तो अब यो विषयमा त छलफलमा आउँला जस्तै 222 घर अझै पनि खतरामा छ भनेर भनिएको छ। अब मृतकहरूको लास गन्ने कुरा त एक ठाउँमा होला बेपत्ता खोज्ने कुरा पनि एक ठाउँ होला अब खतरामै रहेका 222 घर परिवारलाई चाहिँ तपाईँहरू कसरी सुरक्षित राख्नुहुन्छ?
त्यही त हामीले सुरक्षित गर्यो हिजो चाहिँ 46 ट्रेन राख्यौँ हामीले 46 ट्रेनमा चाहिँ अलिक सुरक्षित ठाउँमा त्यही बस्तीको अलिक यता अलिक सुरक्षित हामीले सबैले यो ठाउँमा ठिकै सुरक्षित हुन्छै हुँदैन भन्ने चाहिँ त्यहाँ अलिकति छलफलको विषय पनि हो। स्थानीयहरूसँग पनि छलफल गर्दै यो ठाउँ सुरक्षित नै हुन्छ भन्ने ठाउँमा चाहिँ हामीले 46 ट्रेन हिजो राख्यौँ। हामीले हिजो राति 10-11-12 बजीसम्म हामीले काम गऱ्यौँ। तपाईँको हामीलाई लागेको चाहिँ के हो भनेर भन्दा अब यो 12 विषय नगरपालिकामा चाहिँ हामी जहाँ जहाँ चाहिँ सुरक्षित त्यो ठाउँ एकदम सुरक्षित छ भन्ने ठाउँ थियो हामीले योभन्दा अगाडि हामीले आकलन गरेको त्यहाँ चाहिँ एकदमै खेत एकदम चौड एकदम मैदान र त्यो माथि चाहिँ अलिक भिरकुना भन्ने ठाउँमा पनि अलिक चट्याङ भएको होइन त्यो भिरकुनामा चट्याङ भएको ढुङ्गा एकदम कडा ढुङ्गाहरू भएको चट्याङ भएको त्यहाँ चाहिँ पहिरो नजानै चाहिँ हामीले आकलन गरेको त्यहाँ भिरकुनाको अलिक तल्लोमा चाहिँ जुन बस्ती थियो त्यहाँ चाहिँ खोलाको चाहिँ ठुलो बाढी आउने स्थिति पनि थिएन त्यसैले चाहिँ अब राति आयो बाढी आउँछ हामीले कल्पना गरेको छौँ त्यहाँ त आगै होइन होला भनेर भन्दैछन् त त्यहाँ चाहिँ सेती हुनुको कारणहरू पनि इक्जाम्पल जस्तो 72 को भूकम्पमा चाहिँ राति आगो भए कति मान्छेहरू नष्ट हुन्थ्यो तर दिउँसो आगो हुनाले दिउँसो आउँदो रहेछ भन्दा यहाँ हुन्छ के भनेर भन्दा जहिले पनि बाढी पहिरो आउने राति 12 बजे 1 बजे 2 बजे आउने भएको हुनाले मान्छेहरू चाहिँ एकदमै बस्नु गाह्रो हुने र धेरै मान्छेहरू खेती हुने आधात हुने चाहिँ
यो बस्ती सार्नुपर्ने भन्ने आवाज पनि सशक्त उठिरहेको थियो। यो 72 को भूकम्पले थिलथिलो बनाएको छ धेरै प्रभाव परेको छ बस्ती सार्नुपर्छ भन्ने कुरा पनि आएको थियो। तपाईँले यो बस्ती सार्ने विषयमा सङ्घीय सरकारसँग वा अन्यत्र कतै तपाईँहरूले बहस सुरु गर्नु भएको छैन?
हामीले बहस सुरु गरिसकेको छ। हामीले बहस सुरु गर्यो भने बस्तीहरूको कुन ठाउँमा स्थानान्तरण गर्ने भन्ने विषय पनि हामीले कुरा उठाएको छ। तर तपाईँको हामीले जहाँतिर बस्तीहरू जोखिम छ त्यसलाई स्थानान्तरण गर्छु भन्ने ठाउँ चाहिँ भारतमा चाहिँ त्यस्तो क्षति भएको छैन त्यस्तो पहिरो आएको छैन हामी अब हामी बिके होइन त्यसैले चाहिँ अब जहाँतिर सुरक्षित छ यो ठाउँ चाहिँ बस्ती चाहिँ सुरक्षित छ भन्छ त्यहीँतिर चाहिँ त्यस्तो खराबसँग चाहिँ पहिरो आउँछ। अब तपाईँको जम्बूको कुरा गर्नुहोस् जम्बूमा हामीले कल्पना गरेको छ त्यहाँ पहिरो आउने ठाउँ छैन. वर्षौँ वर्षौँ हामी बिसौँ पचासौँ वर्षसम्म चाहिँ त्यहाँ बारी पहिरो नआउने ठाउँमा पहिरो आएर नाश गर्यो. जस्तो तपाईँको यही सारी खोल्छ भन्ने छ एउटा, त्यो पोर चाहिँ भाँगासँग आएर चाहिँ त्यो पुलहरू चाहिँ पक्की पुलहरू ध्वस्त बनायो. यसपालि आउनु थप्पो यसपालि आउँदै होइन. अब हामीले कसरी चाहिँ त्यसको चाहिँ एक्टिङ गर्ने भन्ने कुरा नै हामीले समाजहरूको.
हुन्छ मेयर साहब, धेरै धेरै धन्यवाद, समय दिनुभयो. बिहानै हामीले संवाद गर्यौँ बारबिसे नगरपालिकाका मेयर निम फुन्जो शेर्पा हामीसँग हुनुहुन्थ्यो. यसभन्दा अघि त्यहाँका प्रमुख जिल्लाधिकारी सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी उमेश कुमार ढकालसँग हामीले संवाद गर्यौँ. अब संवादको पछिल्लो चरणमा हामी मुरारी वस्ती सरसँग जोडिन्छौँ. उहाँ चाहिँ राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र गृह मन्त्रालयमा छ, त्यो केन्द्रका प्रमुख हुनुहुन्छ मुरारी वस्ती. वस्ती सर लाइनमा हुनुहुन्छ. हेलो सर, नमस्कार. भर्खर मैले मेयर साहबसँग कुरा गरेँ र प्रमुख जिल्लाधिकारीज्यूसँग पनि कुरा गरेँ. यो यहाँ राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको प्रमुख पनि हुनुहुन्छ गृह मन्त्रालयमा. तपाईँ गृह मन्त्रालयले चाहिँ सिन्धुपाल्चोक घटनालाई कसरी हेरिरहेछ?
गृह मन्त्रालयले खास गरिकन यस वर्षको मनसुन पछिको विपदको सन्दर्भ हेर्दाखेरि तुलनात्मक हिसाबमा सबभन्दा बढी क्षति भएको जिल्लाको रूपमा सिन्धुपाल्चोक जिल्ला पर्न गएको छ. खास गरिकन यहाँ चाहिँ असारको 25 गते भएको बाह्रबिसे र भटेकोसी गाउँपालिकाको घटनामा ठुलो क्षति भएको थियो. जहाँ चाहिँ 5 जनाको मृत्यु, 21 जना बेपत्ता हुनुभएको थियो भने साउन 1 गते फेरि भटेकोसीमा चाहिँ 5 जना एउटै घरमा पर्नु भएको थियो. त्यस्तै साउन 19 गते मेलम्चीमा 10 जनाको मृत्यु भएको थियो भने साउन 30 गते जुगलमा कोलिदीमा असाध्यै ठुलो घटना भएको थियो. त्यहाँ 37 जनाको मृत्यु भयो, 2 जना बेपत्ता हुनुभएको थियो भने हिजो फेरि 12/7 चाहिँ ठुलो घटना भएको छ. यसरी समग्र हेर्दाखेरि सिन्धुपाल्चोक विपदको हिसाबले अत्यन्त जोखिम हो भन्ने कुरा पहिलेदेखि नै बित्दै थियो. र त्यसमा चाहिँ भूकम्पको समयमा भूकम्प गइसकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले त्यहाँको जोखिमयुक्त बस्तीहरू पहिचान पनि गरेको थियो. धेरै ठाउँलाई जोखिमयुक्त छ भनेर चाहिँ सार्नुपर्छ भन्ने रिकमेन्डेसनसम्म गरेर रहेछ. तर त्यसबाट चाहिँ रिकमेन्डेसन पछिको काम चाहिँ अगाडि नबढेको एउटा पाटो. अर्को दोस्रो पाटो चाहिँ के हो भनेदेखि सिन्धुपाल्चोक जिल्लाको भौगोलिक बनोटै हेर्दैखेरि पनि भिरालो जमिन, खुल्ला भएको कमजोर माटो, अनि त्यस पछाडि चाहिँ विभिन्न ठाउँमा चाहिँ भूकम्पले छेदविछेद पारेको पानीको, पुरानो पानीको मूल चाहिँ एक ठाउँ निस्केको पछि अर्कै ठाउँ हराएको भनेपछि छेदविछेद भएको अवस्था त्यसै पनि थाहा हुन्छ. र यस वर्षको चाहिँ तपाईँको यो मनसुन चाहिँ अर्ली मनसुन भएको कारणले जेठदेखि नै माटो भिजेर गलेको हुनाले कहाँनिर कति चाहिँ पहिरो जान्छ भन्ने कुरो त्यहीँ बस्नेले पनि आकलन गर्न सकेको अवस्था पनि देखिएको छ. यसका साथै यसरी सरस्वती हेर्दाखेरि के देखियो भनेदेखि हाम्रो पहाडी भूभाग तुलनात्मक हिसाबमा भूकम्प के अरे प्रकोपको हिसाबले अत्यन्त चाहिँ जोखिमयुक्त छ. त्यसमा दुई मात्रै छैन, त्यसमध्ये पनि केही यो मध्य पहाडीका केही भूभाग चाहिँ यस वर्ष चाहिँ अझ बढी जोखिममा परेका छन्. र यो चाहिँ सिन्धुपाल्चोक, त्यस पछाडि बागलुङ, त्यस पछाडि म्याग्दी र क्रमशः कालीकोटसम्मको एरियालाई चाहिँ यस वर्षको चाहिँ प्रोन एरियाको रूपमा लिन सकिन्छ.
हजुर, अब यो सधैँभरि अब बर्खामा आउने पहिरो त एउटा प्राकृतिक कुरा होला, तर पहिल्यै भूकम्पले थिलथिलो पारेको कमजोर बस्ती भएको त्यसलाई बस्ती स्थानान्तरण गर्नुपर्छ भनेर पुनर्निर्माण प्राधिकरणले पनि सिफारिस गरेको, नगरपालिकाले नि भनेको, जिल्लाले पनि भनेको, यहाँहरूले नि महसुस गर्नुभएको, तर त्यो प्रक्रिया अघि बढेर हिउँदकै बेला व्यवस्थित गर्न नसकिएको कारण चाहिँ के हो?
यस्तो हो, यो चाहिँ कस्तो छ भन्दाखेरि अब तत्काल अवस्थामा भूकम्प आएको अवस्थामा स्थानीय तहको निर्वाचन पनि भएको थिएन र त्यति बेला स्थानीय संरचना पनि बनेको थिएन र तत्पश्चात संविधान आएपछि 3 तहको सरकार स्पष्ट रूपले स्थापित भएको थियो र सबै तहहरूलाई चाहिँ आफूले के गर्ने भन्ने संविधानमै स्पष्ट अधिकारको सूची पनि यहाँलाई ज्ञातै छ. पर यो विपदको सन्दर्भमा चाहिँ के छ भनेदेखि सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा चाहिँ विपदमा राखेको छ भने स्थानीय तहको चाहिँ एकल अधिकारको सूचीमा चाहिँ विपदमा राखेको छ. यहाँले स्थानीय सरकार सञ्चालन ऐन नै हेर्नुभयो भने पनि त्यहाँ के भन्छ भनेदेखि विपदको चाहिँ व्यवस्थापन सम्बन्धी ऐन कानुन मापदण्ड लगायत प्रतिकारका योजनादेखि लिएर नदी पहिरो नियन्त्रणदेखि लिएर विपद क्षेत्रको नक्साङ्कन गरेर स्थानान्तरण गर्नुपर्ने बस्तीको पहिचान गरेर स्थानान्तरणमा पहल गर्ने सम्भवको छ. यहाँ के छ भन्दाखेरि सबैले चाहिँ अब अहिले तल्लो लेभलमा गर्नुपर्ने स्थानीय विपद व्यवस्थापन समिति र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजक रहेको जिल्ला विपद व्यवस्थापन समिति बढी क्रियाशील हुनुपर्ने देखिन्छ. कानुनता पनि त्यही छ, प्रक्रियागत रूपमा पनि र सहज रूपमा विपद तुरन्त हुँदा पहिलो रेस्पोन्स हुने र जनताको नजिक हुने भनेको स्थानीय सरकारै हो. त्यसमा दुई मात्रै छैन. तत्पश्चात त्यसलाई नपुटे उसले गर्न सकेको कामहरूमा चाहिँ सपोर्ट गर्नलाई प्रदेश स्तरीयको विपद व्यवस्थापन समिति पनि छ प्रदेश लेभलमा भने. त्यसपछि हामीले केन्द्रीय लेभलबाट चाहिँ खास गरिकन केन्द्रीय लेभलबाट चाहिँ इन्डिभिजुअल काम गर्ने भन्दा पनि पोलिसीको कुराहरू, कोअर्डिनेसनको कुराहरू हो. र कोअर्डिनेसनमा पनि तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ विपदलाई अहिले पनि अलिकति बढी प्रायोरिटीमा चाहिँ पालिकाहरूले पनि दिन सक्नुभएको छैन. एउटा मेजर कम्पोनेन्ट हो विपद भन्ने, अथवा चाहिँ हामीले विकासका कामहरू गर्दा पनि विपदका हिसाबले कतिको जोखिम हुन्छ भनेर दुई मिनट सोच्ने अथवा दुई मिनट आकलन गर्ने पद्धति पनि भइसकेको छैन. यसको यी जम्मैको बावजुद यसको प्रतिफल चाहिँ के देखिएको छ भनेदेखि हामीले चाहिँ यस्तो खालको चाहिँ भयानक अवस्थाको चाहिँ सामना गर्नुपर्ने अवस्था देखिएको छ.
हामीले सिन्धुपाल्चोकलाई फोकस गरेर आज कुरा गरिरहेछौँ किनभने त्यहाँ 222 घर जोखिममा छन्, 11 त सब भेटेको छ, 20-21 जना अझै बेपत्ता छन्, यो खालको भयावह स्थिति छ. यहाँले अघि नै एउटा डाटा पनि प्रस्तुत गर्नुभयो सिन्धुपाल्चोकमै यो वर्षको बाढीबाटै मृतकको संख्या पनि उल्लेख्य छ. त्यसै गरी बागलुङ, म्याग्दी, कालीकोट जस्ता ठाउँहरूमा पनि घटनाहरू भए. समग्रमा हरेक वर्ष बर्खामा तराईमा डुबान, पहाड़मा पहिरो, यो समस्या हरेक वर्ष आउँछ, तर यसको रोकथामका लागि गम्भीरतापूर्वक हामीले काम गरेनौ कि भन्ने आवाज पनि जनस्तरमा गम्भीरतापूर्वक उठेको छ. यसलाई गृह मन्त्रालयले आफ्नो नोटिसमा कति सघन रूपमा लिएको छ?
होइन, यस्तो यो चाहिँ विपदको हामी कहाँ हुने, खास गरिकन प्राकृतिक विपद र गैर प्राकृतिक विपद दुईटा मुख्य विपत्तिको रूपमा रहेका छन्. यो कुरामा चाहिँ हामीले हरेक साल चाहिँ पूर्व तयारीका कुराहरू नगरेको भन्ने त भन्न मिल्दैन, तर होला त्यो अब कति पर्याप्त भयो अथवा कुन ठाउँलाई विशेषले कतिको त्यसलाई चाहिँ कोप गर्न सक्यो त्यो अर्को पाटो होला. तर के चाहिँ हो भनेदेखि हामीले खास गरिकन सेन्ट्रल लेभलबाट यहाँलाई भनौँ, अहिलेको पद्धति अनुसारै हामीले भन्नुपर्ने हुन्छ. हामीलाई दिएको ऐन कानुन जस्तो मैले भने अघि विपद व्यवस्थापन सम्बन्धी ऐन छ, विपद व्यवस्थापन सम्बन्धी नियावली छ, त्यसै स्पष्ट रूपमा कसले के गर्ने भन्ने तिहारै स्पष्ट छ. त्यो अनुसारै हामीले चल्नुपर्छ जस्तो लाग्छ, किनभने हामीले चाहिँ त्यो एउटा बाटो फलो गरेन भने अप्ठ्यारो पनि होला. र केन्द्रबाट गरिएको सन्दर्भमा मनसुन पूर्व तयारी विपदको सन्दर्भमा चाहिँ हामीले एउटा पूर्व तयारीको कार्य हुन्छ, एउटा चाहिँ विपद घटना भएपछि त्यसलाई खोजीदार कार्य हुन्छ, रातको कार्य हुन्छ, त्यसपछि पुनर्लाभ र त्यसलाई चाहिँ सेटलमेन्टको कार्यहरू गर्नुपर्ने, तिनवटा स्टेप बेसिकल्ली आउँछ. र त्यो तिनवटा स्टेपमा पूर्व तयारीको सन्दर्भमा म यो दुईवटा कुराहरू केन्द्रले पहल गरेको कुराहरू म यहाँलाई जाहेर गर्न चाहन्छु. खास गरिकन यसले चाहिँ प्लानिङका कुराहरू अथवा चाहिँ विपदको घटना अनुसारको चाहिँ योजना बनाउने कुराहरूमा हामीले मनसुन पूर्व तयारीको कार्ययोजनाहरू तयार गरिवरी सबै 77 जिल्लामा चाहिँ यसै किसिमको चाहिँ कार्यान्वयन गरौँ भनेर चाहिँ हाम्रो पालिका अनुसार कतिपय चाहिँ अथवा 77 जिल्लामा एकै खालको हुँदैन, जस्तो मनाङमा हुने घटना र 70 हुने घटना अलग होला. त्यस हुनाले त्यसको आफ्नो अनुकूल चाहिँ त्यसलाई प्लान बनाएर त्यसअनुसार जाउँ भनेर हामीले चाहिँ हरेक वर्ष चाहिँ मनसुन पूर्व तयारी कार्ययोजना गर्छौँ. त्यति मात्रै होइन, अनि त्यस पछाडि हामीले चाहिँ हरेक ठाउँमा चाहिँ अहिले यस वर्ष फेरि कोभिड पनि सँगसँगै आएर त्यसलाई समेत कोप गरेर जाउँ भनेर त्यो पनि राखेको छौँ. र अर्को प्रत्येक विपद प्रदेशहरूमा चाहिँ हामीले 56 ठाउँमा गैर खाद्यान्न राहत सामग्रीहरूको गोदाम घरकै व्यवस्था पनि गरेका छौँ. त्यस्तै तपाईँको चाहिँ के छ भनेदेखि तराईका जिल्लाहरूमा डुबानलाई ध्यान दिएर चाहिँ 191 चाहिँ रबर्ट बोट र मोटर बोटहरू चाहिँ डुबान हुने ठाउँमा चाहिँ राखिएको छ. यस साल गत वर्षभन्दा तराईमा चाहिँ कम क्षति भएको छ, त्यो प्रयोग पनि राम्रो भएको छ. त्यसै जिल्ला विपद कम गर्नका लागि चाहिँ हामीले आपतकालीन सञ्चालन केन्द्रहरू जिल्ला स्तरमा आपतकालीन सञ्चालन केन्द्र, प्रदेश स्तरमा आपतकालीन सञ्चालन केन्द्रहरू राखेर त्यहाँबाट मौसमको जानकारी दिने र चाहिँ बाढीको प्रभावको जानकारी दिने अध्यावधिक नोटिसहरू स्पष्ट रूपमा चाहिँ तलसम्म फ्लो गर्ने त्यो समेत गरेका छौँ. खोज तथा उद्धारलाई प्रभावकारी बनाउने कामहरू पनि हामीले चाहिँ एपिएफ नेपाली के अरे नेपाल प्रहरीको संयुक्त टोली लगायत चाहिँ दक्ष खोज उद्धारको टोली पनि परिचालन गरिएको छ. यसरी चाहिँ हेलिकप्टर हामीले 5 स्थानमा स्ट्यान्ड बाई राखेका छौँ. मौसम पूर्वानुमान विभागबाट हरेक समयमा चाहिँ कडा के अरे जोखिमयुक्त नोटिसहरू आउने बित्तिकै अलिकति भारी वर्षा हुने अथवा यो ठाउँमा बढी फ्लड आउँछ, नदी किनारा बसेकोलाई जोखिम छ भन्ने कुराको म्यासेज पनि हामीले इमिडिएट गर्ने गरेका छौँ. र क्युआरटी आइआरटी भनेको क्विक रेस्पोन्स टिमहरू हामीले तुरन्त चाहिँ मोबिलाइज गर्ने गरेका छौँ. घाइतेलाई तुरन्त चाहिँ हेली मोबिलाइज गरेर उपचारको व्यवस्था गरेका छौँ. र खोज उद्धारलाई प्रभावकारी रूपमा चाहिँ परिचालन गर्ने कामहरू पनि गर्छौँ. यसरी हेर्दाखेरि अब गर्दै नगरेको भन्न मिल्दैन. त्यस पछाडि पीडित भएकोहरूलाई पनि हामीले खाद्यान्न, गैर खाद्यान्न र नगद राहतको व्यवस्था पनि सँगसँगै गरेका छौँ. यी प्रदान गरेका कुराहरू छन्, यसलाई गर्दै नगरेको प्रयत्न नगरेको भन्ने कुरो होइन. तर के चाहिँ हो भने पर्टिकुलर त्यो एरियामा चाहिँ पुग्न सकेको छ कि छैन, अथवा जिल्लाले आकलन गरेको जिल्लामा चाहिँ के हुन्छ भने प्रमुख जिल्ला अधिकारीको संयोजनमा रहेको जिल्ला विपद व्यवस्थापन समितिले हरेक वर्ष चाहिँ जिल्लाको विपद प्रतिकार योजना बनाउँछ. त्यसमा के भनिएको हुन्छ भने कुन कुन ठाउँमा के कुराहरू चाहिँ विपदका जोखिमहरू छन्, ती जोखिमलाई कसरी कोप गर्ने भन्ने प्लान हुन्छ. त्यो बनाउँदाखेरि पनि के हुन्छ भन्दाखेरि अलिकति मसिनो मिन ढङ्गले र अलिकति दक्ष मान्छेहरू युज गरेर यो ठाउँमा चाहिँ यसरी यो अवस्था छ, यो समयसम्म 2 महिना 1 महिना 3 महिना चाहिँ इभ्याकुएसन भएर अथवा अन्यत्र सुरक्षित स्थानमा रहनु पर्ने हो कि, यस्तो खालको पनि प्लानहरू चाहिँ गर्नुपर्ने.
वस्ती सर, मैले यहीँ रोकेँ, मेरो समयको सीमा सकियो, समय दिनुभयो. वस्ती सरलाई धेरै धेरै धन्यवाद. गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी उस्तीसँग हामी संवाद गर्दै थियौँ यसअघि। बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पा र सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी उमेश कुमार ढकालसँग संवाद गर्यौं। आजको अन्तर सम्वाद यहीँ सकिन्छ। साथी शंकर भण्डारी र म नवराज लम्साल विदा माग्छौं। केही बेर विज्ञापन र सूचनाहरू सुन्नुहुनेछ, 7 बजे सुन्नुहुनेछ समाचार। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।